आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
सुनै हुन् हे माजी हो
मित्र प्रभु येशु ख्रिष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी नमस्ते साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, आज हामी बाइबल अध्ययन हिब्रू 12 अध्याय अनि 3-13 पदबाट गर्नेछौ। अनि आज हाम्रो विषय हुनेछ विश्वासीहरू अहिले प्रतिस्पर्धा र संघर्षमा छन्। हिब्रू 12 अध्यायको 3 पदमा लेखिएको छ, पापीहरूबाट उहाँको विरूद्धमा भएका यतिका विवादहरू सहनुहुनेलाई विचार गर र तिमीहरू शिथिल नहो अनि हरेश नखाऊ। पद 1 उल्लेखित धीरज र पद 2 उल्लेखित सहनुभयो शब्दहरू उही एउटै जडबाटका हुन्। दुःख कष्टहरूले सामान्यतया धीरज र सहनशीलता उत्पादन गर्दछ। यी हिब्रू विश्वासीहरू त्यस विश्वासबाट, आस्थाबाट, धर्मबाट आएका थिए जोसँग महान शास्त्रोत वा संस्कार र महान मन्दिर थियो। हेरोदसको मन्दिर, जुन यद्यपि रोमी सम्राट टाइटसद्वारा ईस्वी सम्वत 70 ध्वस्त गरिए तापनि त्यस समयसम्म पूर्ण गरिएको थिएन, तापनि त्यो मन्दिर अति नै सुन्दर र महान आकर्षक थियो। साथै त्यहाँ त्यससँग महान धार्मिक संस्कार वा शास्त्रोत थियो। शुरूमा त्यो परमेश्वरले दिनुभएको धर्म थियो, तर त्यसको यो हिब्रूको पुस्तक लेखिन्जेलसम्म बिगारिएको अवस्था थियो, भ्रष्ट गरिएको थियो। तैपनि जहाँसम्म धर्मको सम्मा तिनीहरूसँग त्यो धर्म थियो। अहिले यी विश्वासीहरूले ती सारा कुराहरूको त्यागे र तिनीहरू कति पनि ती सारा धार्मिक संस्कारहरूमा भएर गइरहेका थिएनन्। अहिले तिनीहरू ख्रिस्ट कहाँ आएथे आफ्नो उद्धारकर्ता प्रभुको रूपमा विश्वास गरेर। अहिले उहाँ तिनीहरूको निम्ति हरेक कुरा हुनुहुन्छ। उहाँ मन्दिर हुनुहुन्थ्यो, उहाँ संस्कार र शास्त्रोत हुनुहुन्थ्यो, उहाँ ख्रिस्टियन धर्म हुनुहुन्थ्यो, उहाँ यसको सम्पूर्ण कुरा हुनुहुन्थ्यो। त्यही ख्रिस्टमा यो सरलता वा शुद्धता थियो। र अहिले लेखक तिनीहरूलाई उहाँको विचार गर्न भन्दछन्। तिनीहरूले यो कुराको थाहा पाउन आवश्यक छ कि उहाँ पृथ्वीमा हुनुहुँदा के कुरा सहनुभयो र कसरी धीरजको सिक्नुभयो। हामीलाई यो हेब्रूको पुस्तकको शुरूमा त्यस खण्डमा जुनले उहाँको मानवताको प्रस्तुत गरेथ्यो, उहाँले पृथ्वीमा धेरै कुराहरू सिक्नुभयो। यद्यपि उहाँ परमेश्वर हुनुहुन्थ्यो र हुनुहुन्छ, शरीरमा उहाँले केही त्यस्तो कुरा सिक्नुभयो जुन परमेश्वरले हाम्रो मानवताको लिनु भएर हाम्रो निम्ति दुःख कष्ट र पीड़ा सहनु भएर अनुभव गर्नुभएको थियो। उहाँले सहनुभयो र उहाँले धीरज सिक्नुभयो। पद 3 अन्तिम खण्डमा लेखिएको छ कि थकित नहो र आफ्नो मनहरूमा हताश नहो, शिथिल नहो। मित्र, म यो तपाईँ स्पष्ट भावमा भन्दछु कि जबसम्म तपाईँ परमेश्वरको वचनको निकटतामा बस्नुहुन्न, जहाँ पवित्र आत्माले ख्रिष्टका कुराहरू लिनु भएर तपाईँलाई ती कुराहरू वास्तविक बनाइदिनुहुन्छ, तपाईँको ख्रिस्टियन जीवन पट्टै लाग्दो पाउन गइरहनु भएको छ र तपाईँ आफ्ना मनहरूमा शिथिल हताश हुनुहुनेछ। यही नै कारण त्यहाँ धेरै ख्रिस्टियनहरू निरुत्साहित छन्। मेरो मित्र, यदि तपाईँ परमेश्वरको वचनमा आउनुहुन्छ र येशु ख्रिष्टको निकटतामा आउनुहुन्छ भने तपाईँ उत्साहित वा प्रोत्साहित गरिनुहुनेछ। तपाईँ यहाँ यो पृथ्वीमा आफ्नो जीवनलाई पटै लाग्दो र थकित पाउनुहुने छैन। 4 लेखिएको छ, पापको विरूद्धमा तिमीहरूले गरेका संघर्षमा रगत बगाउनु पर्ने अवस्थासम्म तिमीहरू पुगेका छैनौ। यसले यो कुराको संकेत गर्दछ कि यस समयमा मन्दिर अझसम्म विध्वंस गरिएको थिएन। रोमी साम्राज्यको अन्य जातिहरूबाट सतावट जुन आउन आँटेको थियो अहिलेसम्म यी विश्वासीहरूमाथि आइपरेको थिएन। लेखिएको छ, रगत बगुन्जेलसम्म सागरेका छैन। लेखकले तिनीहरूलाई भनिरहेका छन्, यद्यपि तिमीहरूले अहिले कठिन कठोर समयहरू पाइरहेको भए तापनि र तिमीहरूसँग आफ्ना दुःख कष्टहरू समस्याहरू भए तापनि तिम्रा कमजोरिताको, तिमीहरूको उदासीताको, तिमीहरूको पतनको, असफलताको, तिमीहरूको ठोक्करको र तिमीहरूको निरुत्साहको चंगाई वा समाधान उहाँलाई विचार गर्नु हो, ख्रिस्टलाई विचार गर्नुहोस्। अनि पाँच पदमा लेखिएको छ, के तिमीहरूले अर्थीका ती वचन भुलेका छौ जसले तिमीहरूलाई पुत्रहरू भनी सम्बोधन गरेको छ। लेखक यहाँ हितोपदेश तीन अध्याय एघारदेखि बाह्र पदबाट उद्धृत गरिरहेका छन्। हे मेरो छोरा, परमप्रभुको अनुशासनलाई अवहेलना नगर अथवा उहाँको ताडनादेखि चित्त नदुखा, किनभने जसलाई परमप्रभु प्रेम गर्नुहुन्छ तिनीहरूलाई नै उहाँले हप्काउनुहुन्छ, आफ्नो प्यारो छोरालाई उहाँले दण्ड दिनुहुन्छ। तिनीहरूको केवल सहारा ख्रिस्ट मात्र हुनुहुन्थ्यो, मन्दिर, धार्मिक संस्कार वा धर्म होइन। तिनीहरू यस समयमा लगभग परित्यक्तहरू थिए र लेखक तिनीहरूलाई परमेश्वरबाट उहाँका आफ्ना छोराहरूलाई अर्थीको नबिर्सन भनिरहेका छन्। अनि पाँचदेखि आठ पदमा छोरा वा छोरीहरू छ पल्ट उल्लेख भएको छ। ग्रीक शब्द छोराको लागि हो हुइयोस, अनि यसको अर्थ हो पूरा उमेर पुगेका छोरा। अहिले त्यहाँ धेरै विश्वासीहरू छन् जो सोच्दैनन् कि तिनीहरूलाई अनुशासित गरिन आवश्यक छ, तर अनुशासन परिपक्व सन्तहरू वा विश्वासीहरूको लागि हो, अर्थात् अनुशासन ती मानिसहरूको लागि जो धेरै लामो समयदेखि परमप्रभुसँग हिँडिरहेका छन्। यो कुराको बुझ्न आवश्यक छ। यहाँ उल्लेखित शब्द ताडनाको अर्थ यसको बारेमा हामीले आज सोचेको भन्दा केही बिल्कुल वा अलग हो। हामी सोच्दछौ ताडनाको अर्थ हो दण्ड, यसको ग्रीक शब्द हो पाइडियो, अनि यसको अर्थ हो बच्चालाई तालिम वा अनुशासन। देख्नुभयो, प्रभु आफ्ना सन्तानहरूलाई अनुशासन गर्नुहुन्छ। अनि छदेखि आठ पदमा लेखिएको छ, किनभने जसलाई परमप्रभुले प्रेम गर्नुहुन्छ त्यसैलाई ताड्न दिनुहुन्छ र आफूले ग्रहण गर्नुभएका हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्छ। ताड्नको निम्ति नै तिमीहरू कष्ट सहन्छौ, परमेश्वरले तिमीहरूसँग छोराहरूलाई झैं व्यवहार गर्नुहुन्छ, किनकि बाबुले ताड्न नदिएको कुन चाहिँ छोरा हुन्छ र। तर यदि सबैजना सहभागी भएको त्यो ताड्न तिमीहरूले पाएका छैनौ भने त तिमीहरू आफ्ना बाबुका खास छोराहरू होइनौ, तर व्यभिचारमा जन्मेका छोराहरू हौ। कहिले कहीँ प्रश्न सोधिन्छ, अनि यो अति नै उचित प्रश्न हो, किन धर्मीहरू दुःख कष्ट भोग्दछन्? जब बिमारले मलाई केही समयसम्म घरमै बन्दी बनाइ राख्यो, मैले परमेश्वरको वचनको अध्ययन गर्ने र प्रार्थनामा समय बिताउने धेरै समय पाएँ, अनि परमप्रभुले मेरो आफ्नै अनुभवद्वारा जुन कुरा मलाई देखाउनु भएको कुरा तपाईँहरूलाई पनि बाँड्न चाहन्छु। शास्त्रमा हामी पढ्छौं परमेश्वरको सन्तानहरूले दुःख कष्ट भोग्छन्, सामना गर्छन्, भोग्दछन्। बाइबल यसको बारेमा तर्क गर्दैन, बाइबलले खालि यही भन्छ, यो सत्य हो। भजन संग्रह 34 अध्यायको 19 पदमा पढ्छौं, धर्मात्मालाई धेरै दुःख त हुन्छ तर परमप्रभुले ती सबैबाट तिनलाई छुटाउनुहुन्छ। अयुबको पुस्तकमा हामी पढ्छौं अयुब 5:7 पदमा, आगोको फिलुङ्गो माथि उडे जाई मान्छे जात पनि दुःखकै लागि जन्मन्छ। प्रभु येशूले योहन्ना 16 अध्यायको 33 पदमा भन्नुभयो, संसारमा तिमीहरूलाई संकष्ट हुनेछ तर साहस गर, मैले संसारलाई जितेको छु। अनि पाउले पनि दोस्रो तिमोथी 3 अध्यायको 12 पदमा भने, हो ख्रिस्ट येशूमा भक्तिपूर्वक जिउन चाहनेहरू सबै सतावटमा पर्नेछन्। किन परमेश्वरका मानिसहरू दुःख कष्ट भोग्छन् त? हजुर, यस प्रश्नको उत्तरको निम्ति परमेश्वरको वचनको अध्ययन गर्दा मैले 7 कारणहरू पत्ता लगाए कि किन परमेश्वरका सन्तानहरूले दुःख कष्ट भोग्दछन्। पहिलो कारण यो हो कि हामी उहाँका सन्तानहरूको रूपमा हाम्रा आफ्नै मूर्खता र हाम्रा आफ्नै पापको कारण दुःख कष्ट भोग्दछौ। पहिलो पत्रुस 2 अध्याय 20 पदमा हामी पढ्छौं, किनकि आफ्ना अपराधहरूका कारणले गर्दा तिमीहरूले मुक्का खाएर त्यसलाई धीरजसँग सहयोग भने बढाई गर्ने कुरा के छ र? तर असल काम गरेर पनि त्यसका लागि दुःख भोग्छौ र त्यसलाई धीरजसँग सहन्छौ भने परमेश्वरका सामु यो प्रशंसाको योग्य छ। मित्र, पत्रुस भन्छन्, त्यस्तो दुःख कष्ट भोगमा कुनै महत्व छैन जुन हाम्रा आफ्ना मूर्खताद्वारा आउँदछन्। मध्य भारतको कुरा हो, त्यहाँ त्यस्तो गैर सरकारी बैंक खोलिएको थियो जुनले अरू संस्थाले भन्दा दोबरा वा ज्यादै ब्याज दिनेछ अनि विज्ञापनको साथ दावा गर्थ्यो अनि हजारौं मानिसहरूले सरकारी बैंकबाट आफ्नो पैसा झिकेर त्यस बैंकमा हाले। आज न त्यो बैंक नै छ न त्यसको संचालक नै, अनि कतिजनाले आफ्नो सारा पैसा डुबाएकोले गर्दा आत्महत्या समेत गरे भने हजारौं दरिद्रताको रेखा मुनि आउनु पर्यो। मित्र, तिनीहरूले आफ्नो मूर्खताको कारण दुःख कष्ट भोगे। म एकजना मानिसलाई जान्दछु जो मका आएर भने, प्रचारक, मैले निश्चय नै मूर्ख खेल खेले। मेरो पत्नी र मेरो सम्बन्ध केही समयदेखि राम्ररी चलिरहेको थिएन। आपसमा सानातिना कुराहरूको अबुझै भइरहेको थियो। म आफ्नो अफिसमा अबेर रातसम्म काम गर्नु परेको थियो र मेरो पत्नीलाई फोनबाट बोलाएर चाँडै नै आउन नसक्ने कुराको अवगत गराउँथे। अनि मेरो अफिसमा एकजना अति नै सुन्दर आकर्षक स्त्री थिइन् र जसले मलाई सधैँ मेरो हालतको बारेमा सम्झाउँथिन्, उत्साह दिन्थिन्। अनि तिनले पनि अबेरसम्म अफिसमा काम गर्नुपर्ने थियो। अनि एक दिन साँझ दुवैजना एक रेस्टुरेन्टमा रातको भोजनको लागि गएका थियौं। हाम्रो दुई बीच कुनै गलत विचार थिएन वा गलत सम्बन्ध थिएन। हामी सम्बन्धमा एक प्रकारको इमान्दार सहकर्मी जस्तै थियौं, बस त्यति मात्रै। तर गलत व्यक्ति त्यस रेस्टुरेन्टमा थिए र हामीलाई देखे। उसले मेरो पत्नीलाई फोन गरेर यसको बारेमा बढाइ चढाइ गरेर बताइदिए। खातरमा हाम्रो कुनै त्यस्तो गलत सम्बन्ध थिएन, तर त्यो वास्तवमा अति नै खराब हालतमा परिणत भयो। मैले मूर्ख काम गरे, देख्नुभयो। धेरै परमेश्वरका जनहरू आफ्नो मूर्खताको कारण दुःख कष्ट भोग्दछन्। दोस्रो कारण, हामी सत्यको र धार्मिकताको लागि खड़ा हुने कामको लागि दुःख कष्ट भोग्छौं। यस कुरामा तपाईँ निश्चय हुन सक्नुहुन्छ। अनि हजारौं विश्वासीहरू आज यस अनुभवमा भएर गइरहेका छन्। धेरै मानिसहरू परमेश्वरको जानबुझमा खड़ा भएर र यसको लागि तिनीहरूले दुःख कष्ट भोगेका छन्। अनि तेस्रो कुरा, हामी जीवनहरूमा पापको लागि दुःख कष्ट भोग्दछौं। पावल भन्छन् पहिलो कुरन्थी 13:31 पदमा, किनकि हामीले आफैलाई जाँच्यौं भने हाम्रो न्याय गरिने छैन। यदि हामी परमेश्वरका सन्तानहरू हौं र हाम्रो जीवनहरू पापसँग व्यवहार गर्ने अस्वीकार गर्छौं भने परमेश्वरले त्यससँग व्यवहार गर्नुहुनेछ। उहाँले हामीलाई न्याय गर्नुहुनेछ। अनि चौथो कारण, हामी हाम्रा भूतका वा अतीतका पापहरूको लागि दुःख कष्ट भोग्छौं। गलाती 6:7 पदमा लेखिएको छ, धोकामा नपर, परमेश्वर ठट्टामा उडाइनुहुन्न, किनकि मानिसले जे छर्दछ त्यसैको कटनी पनि गर्दछ। म आज एकजना व्यक्तिलाई चिन्छु जसको अतीतको जीवन अति नै भ्रष्ट चरित्रहीन थियो, तर आज उनी प्रभुका विश्वासी भएका छन्। तर पनि उसको जीवन त्यस्तो यौन संक्रामिक रोगले ग्रसित छन् जुनको निको हुन बिल्कुल असम्भव छ। मित्र, कहिलेकाहीँ हाम्रा आफ्ना पापको कारणले पनि दुःख कष्ट भोग्दछौ। अनि पाँचौं, परमेश्वरको सन्तानहरूले दुःख कष्ट भोग्ने पाँचौं कारण, परमेश्वरको केही महान उद्देश्यको लागि हो जुन उहाँ सधैँ विश्वासीलाई प्रकट गर्नुहुन्न। हामी यसको अय्युबको पुस्तकमा देख्छौं। अनि छैटौं, ख्रिस्टियनले दुःख कष्ट भोग्ने छैटौं कारण, तिनीहरूको विश्वासको लागि हो जुन हामी हिब्रू 11:10 देख्छौं। कोहीले आफ्नो विश्वासको प्रदर्शित गरे र महान विजयहरू जितिए, कोहीलाई तरवारबाट सुरक्षा गरिए, छुटकारा दिए, कसैलाई तरवारले मारिए। तिनीहरूले आफ्नो विश्वासको खातिर दुःख कष्ट भोगे। अनि सातौं र अन्तिम कारण, किन परमेश्वरका सन्तानहरूले दुःख कष्ट भोग्छन्, त्यो अनुशासनको लागि। त्यही नै हामीसँग पद 6 छ, लेखिएको छ, किनभने जसलाई परमप्रभुले प्रेम गर्नुहुन्छ त्यसैलाई अनुशासन वा ताड़ना दिनुहुन्छ र आफूले ग्रहण गर्नुभएको हरेक छोरालाई उहाँले दिनुहुन्छ। यसको मतलब बच्चाको तालिम वा अनुशासन हो, दण्ड होइन। दण्ड व्यवस्थाको कानूनको रक्षा गर्नु हो। न्यायाधीशले दण्ड दिन्छ, तर पिताले ताड़ना दिन्छ र उहाँले यो प्रेममा गर्नुहुन्छ। परमेश्वरले हाम्रो लागि उहाँको प्रेमको प्रदर्शन गर्न ताड़नाको अनुशासनको प्रयोग गर्नुहुन्छ। अनि हिब्रूको लेखकले यो स्पष्ट पार्दछन्, तपाईँ अवैधिक वा व्यभिचारद्वारा जन्मिएको सन्तान हुनुहुन्छ,
यदि तपाई परम प्रभुद्वारा ताडना दिनुभएको छैन भने। धेरै मानिसहरू भन्छन्, किन परमेश्वरले त्यो समस्या मेरो जीवनमा घट्न अनुमति दिनुभयो, म निश्चय नै क्रिस्चियन वा उहाँका सन्तान होइन। मित्र, वास्तविकता यो हो कि तपाईँको दुःख कष्ट यो कुराको प्रमाण हो कि परमेश्वर तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ। यदि तपाईँ समझदार बुद्धिमान विश्वासी हुनुहुन्छ भने जब तपाईँ कष्टमा दुःखमा हुनुहुन्छ यो जान्नु हुन्न कि यो किन तपाईँ प्रभु कहाँ जानुहुन्छ र यसको बारेमा उहाँसँग कुरा गर्नुहुन्छ, बताउनुहुन्छ। अनि मलाई निश्चय छ कि उहाँले तपाईँलाई यो अवगत गराउनुहुनेछ कि किन तपाईँ कष्टमा हुनुहुन्छ। यसको खास कारण यो हुन नसक्ला उहाँले तपाईँलाई न्याय गरिरहनु भएको छ। परमेश्वरले हामीलाई न्याय गर्नुहुन्छ अनि यो एक किसिमले दण्ड हो, तर उहाँ हाम्रो प्रिय प्यारो स्वर्गीय पिता हुनुहुन्छ जसले आफ्ना सन्तानहरूलाई अनुशासन गर्नुहुन्छ। जब म बच्चा थिएँ म स्कूलमा म र अन्य धेरै केटाहरूले केही बदमाश काम गर्यौं, मेरो पिता स्कूलमा आउनुभयो जहाँ सयौं बच्चाहरू थिए। उहाँ स्कूलमा आइरहनु भएको थियो, तपाईँलाई थाहा छ उहाँ कसको पछि हुनुहुन्थ्यो वा कसलाई खोजिरहनु भएको थियो? उहाँ आफ्नो पुत्रको पछि हुनुहुन्थ्यो, खोजिरहनु भएको थियो, र उहाँले आफ्ना पुत्रलाई घरमा लानुभयो र उहाँलाई अनुशासन गर्नुभयो। उहाँले अन्य बच्चाहरूलाई अनुशासन गर्नुभएन किनभने तिनीहरू उहाँका थिएनन्। उहाँले खालि आफ्नो केटालाई अनुशासन गर्नुभयो जसलाई उहाँ प्रेम गर्नुहुन्थ्यो। मित्र, हामी परमेश्वरका सन्तान भएकोले गर्दा उही कुरा गर्नुहुन्छ, उहाँ मलाई प्रेममा अनुशासन गर्नुहुन्छ। 9-10 पदमा लेखिएको छ, यसबाहेक हामीलाई ताड्न दिने हाम्रा शारीरिक बाबु थिए र हामीले तिनको आदर गर्यौं, के झन बढी हाम्रा आत्माका पिताको अधीनमा बसेर हामीले जीवन प्राप्त गर्दैनौं र? किनकि तिनीहरूले अस्थानी बबोचेम केही दिन हामीलाई ताड्न दिए तर हामी उहाँका पवित्रताको सहभागी हुन सकौं भनेर हाम्रो फाइदाको निम्ति उहाँले ताड्न दिनुहुन्छ। सबै ताड्न सुरुमा सुखद हुँदैनन् तर दुःखदायी हुन्छ, तर ताडनाद्वारा तालिम पाएकाहरूका लागि यसले पछि धार्मिकताको शान्तिपूर्ण फल उत्पन्न गराउँछ। मित्र, जब उहाँ ताड्न दिनुहुन्छ यो सधैँ खास उद्देश्यको लागि हुन्छ, त्यो हाम्रो भलाइको लागि हो। तपाईँ र मलाई नष्ट गर्नु होइन तर मलाई र तपाईँलाई भलाइ गर्नलाई हो। 12 पदमा लेखिएको छ, यसकारण लत्रेका हातहरू उठाऊ, झुकेका हातहरू उठाऊ र दुर्बल घोडाहरू बलिया बनाऊ। परमेश्वरबाट ताडना वा अनुशासन पाउँदा पाउँदै हामीहरूलाई निराश नबनाओस्, हामी निराश नहौं, त्यसबाट हामीहरू हार खाएको होइन तर परिपक्व र सुसञ्जित बनाएको हुनुपर्छ। ताडनाबाट तर्सेर भाग्ने होइन तर त्यसलाई ग्रहण गरेर हामी त्यसबाट तालिम प्राप्त गर्ने हौ, यो सोच्दै कि यो हाम्रो खास भलाइको लागि हो, हाम्रो फाइदाको लागि हो। यसकारण लत्रिएका हातहरू उठाओ, दुर्बल घोडाहरू बलिया बनाऊ भनिया, यसकारण लत्रिएका हातहरू उठाओ र दुर्बल घोडाहरू बलिया बनाऊ भने लेखक भन्दछन्। 13 पदमा लेखिएको छ, तिमीहरू हिँड्ने बाटो सोझो बनाऊ ताकि लङ्गडो घोडा नखुस्कुस तर निको होस्। तिमीहरू हिँड्ने बाटो सोझो बनाऊ ताकि लङ्गडो घोडा नखुस्कुस तर निको होस्। मण्डलीमा ताडा पाउने अथवा आत्मिक रीतिले कमजोर वा लङ्गडा हुने कोही छ भने हामी त्यसलाई सहायता उत्साह दिउ, हामी त्यसको लागि हिँड्ने बाटो सोझो बनाऊ, त्यसको बाटोमा कुनै रोकावट हुन नदेऊ ताकि त्यसले ठोकर खाओस्, ताकि त्यसले आफ्नो हिँड्न दौड़लाई अन्त गरोस्। हामी त्यस्तो कुरा नगरौं, त्यसको बाटोमा कुनै रोकावट हुन नदेऊ, नत्र त त्यसले ठेस खान्छ र आफ्नो दौड़ सिधाउन नसक्ने अवस्था हुन्छ। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
श्रोता, अहिले भर्खरै तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98 4735 679, 98 4703569। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।
जीवन गाली देव, धर्म मुक्ति अपनाई देव, यीशु राजा आउनै लाग्यो।